الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قد أفلح المؤمنون الذين هم في صلاتهم خاشعون والذين هم عن الله غافلون. हमारे पहले की ये पहली दो आयतें तीन आयतें पढ़ी के अंदर अल्लाह ताला ने मोमिनीन की कामयाबी का रास्ता बयान किया है। जैसे कि हर माँ बाप और हर घर के बड़े की ख्वाहिश होती है कि उसके बाद ऐसे रहने वाला हर जगह कामयाब बच्चा नहीं करता है। घर से बाहर तो माँ कहती है जा बेटा कामयाब हो। फिर बच्चा नहीं करता है तो बात कहता है कि बेटा जा कामयाब हो जाए। वो कामयाबी आर्जी कामयाबी की तरफ भेज है क्यों? उनकी नजर सिर्फ आलिम की तरफ है। उनकी नजर सिर्फ एक आर्जी दुनिया की नजर है जहां तक वो देख सक रहे हैं वहां तक कह रहे जाओ कामयाब हो जाए। लेकिन अल्लाह वाले और अल्लाह ताला आखिर की नजर है तो फरमाया दुनिया की कामयाबी सारी मकसूद नहीं है। तुम कहाँ तक समझो तो आखिर में कामयाब है क्योंकि सफर और मंजिल वो है जहाँ इंसान जाकर के कयाम करता है आखिरी इंतजार का जहाँ ठहर जाए। जब तक मंजिल पर ना पहुंचो तो मुश्किल आ जाए तो कामयाबी कामयाबी नहीं है। तो कामयाबी क्या है? तो मंजिल पर पहुंच जाए सुकून से और मंजिल मोमिन की जन्नत है। मंजिल मोमिन की जन्नत है। जब जन्नत में पहुंच गया कामयाबी के बाद फिर कोई परेशानी नहीं। इसी अल्लाह ताला और औलिया अल्लाह से यही इच्छा करा कि कामयाबी वाली जिस चीज के अंदर है अल्लाह ताला को नाराज मत करो। आखिरी मंजिल तक जब तक तुम जाओगे अल्लाह ताला तुम्हारे साथ होंगे और जब अल्लाह ताला साथ होंगे दादा ने बोला जब रास्ता साफ होता है तो मंजिल आसान हो जाती है। लेकिन साथियों एक है किसी को रास्ता दिखला देना तेरा आप सही। किसी ने आपका अगर पूछा भाई सदर को कौन सा रास्ता जा रहा है आपने बताया भाई इस तरह जाए फिर सीधे आते मुड़े फिर उल्टे आते मुड़े फिर सीधे आते मुड़े फिर सीधा चले जाए सदर पहुंच जाएंगे। ये नहीं बताया जिससे आपको मोहब्बत और दोस्ती है उसने पूछा दोस्ती का ये सदर का रास्ता क्या है। उसके बाद गाड़ी ली थी उसने गाड़ी निकाली कहा बैठो चलो मैं लेके चलता। ये है इंसान इधर मतलूब कि जिसको तलब किया जा रहा है उस तक खुद पहुंचा दिए। तो अल्लाहवालों का तालीम का काम क्या होता है रास्ता दिखला देना और अल्लाहवालों का काम होता है हाथ पकड़ा कर पहुंचा देना। ये अल्लाहवालों का काम है क्योंकि आलिम रास्ता दिखला देता है। हजरत हकीम उलमा सदर खाते रहमतुल्लाह अलैह ने पूछा गया कि आप हाजी साहब से क्यों बैठ रहे क्या जरूरत थी इल्म कर नहीं था आपके पास इल्म के समंदर से। फरमाया जो हमने दीन की किताबों में मिठाइयों के नाम पढ़े थे वो हाजी साहब के पास जाकर खाने के लिए मिला। फरमाया हाजी साहब की फजीलत हमका रहती है कि जैसे एक हलवाई एक शब्द उसको मिठाइयों के नाम याद है लेकिन खाने तो नसीब नहीं और एक शब्द है उसको नाम याद नहीं है लेकिन खाना भी मिठाई खाता है तो अफजल कौन है खाने वाला अफजल। तो फरमा हाजी साहब की मिठा दी है कि मिठाइयों के नाम याद नहीं है लेकिन खाने के लिए सारी दुनिया की मिठाई है। तो फरमा हम जो दीन के अजीज की किताबों में सबका की किताबों में जो दीन की मिठाइयों के नाम पढ़े थे हाजी साहब के पास जाकर वो खाने के लिए गई। अल्लाह वालों के पास क्या चीज मिलती है क्या जाकर दादा ने फरमाया उनके इल्म को मत रखो। ये बच्चे को कितना आलिमाना बयान हुआ ये सोचो आज उस बयान से मुझे क्या मतलब आज उस बयान से मुझे क्या मिला किसी अमल के ऊपर माता ने हिम्मत आता सभी करने। बात दफा इंसान एक बुराई छोड़ना चाहता है इरादा करना होता है कि छोड़ दो छोड़ दो छोड़ दो फिर वो बुला हो जाता है फिर इरादा करता फिर हो जाता है। बाद में ऐसा होता है किसी की मजलिस में लिया एक बार बात सुनी होता पहले ने दिल में जान दी हमेशा के लिए पौधे को खबर दे दी हिम्मत आता कर दी तो वो हिम्मत किस तरह होती है वो हिम्मत इसी तरीके से कि जब बैठा मजलिस के अंदर सुनाने वाला और सुनने वाला ज्यादा में सुनता है दोनों अमल की नियत से बैठे अल्लाह ताला जरूर उनसे जरूर लफाफा करे। जरूर तो जरूर नकार देता है। तो अल्लाह ये आखिरत तक इनकी नजर है, दुनिया की जितनी कुर्सियों में आसमान के सितारे देखे थे, चांद के ऊपर बड़ा बना देख लिए थे, लेकिन अल्लाह की नजर इससे आगे जिनके पीछे भी एक आलम है और उस आलम की खबर कितने भी जनाने लगे करीम सल्लल्लाहु अलैहि वसल्लम का। लिहाजा आप सल्लल्लाहु अलैहि वसल्लम के कहने पर लोग ईमान ले आते हैं, चांद पर घड़ा है तो लोग कहते हैं अरे मगर चांद पर घड़ा है, वो लेकिन काले रंग का जो नजर आता है ये चांद पर घड़ा है, अपने मालिक के पास जमा कराते जाए, जब एयरपोर्ट पहुंचेंगे अपने मुल्क से वो रकम आपकी वहां पहुंच चुकी होगी। यही हाल दुनिया का है। अल्लाह ने फरमाया जितना ऐश आखरत पे करना है उतना दुनिया में मेहनत करके आ जाए, जिसको जितना ऐश उठाना है आखरत के अंदर सुकून और आराम उठाना है, वरना दुनिया का ऐश अगर उठाया आखरत में भूल गया कितने दिन का ऐश, कुछ भी ऐश नहीं। सहाबा जाते के रोते पर खाने के लिए दूसरे संदर्भ के रोते पर खाने के लिए कुछ नहीं, सहाबा परेशान, यहाँ तक के सहाबा मजबूर हो गए, जना मेरे लिए करीब सल्लल्लाहु अलैहि वसल्लम के पास आए, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ये हालत हो गई, पेट पर पत्थर बन रहा है, अब हमसे काम नहीं हो सकता। यहाँ तक कि रिवायत में आता है हजरत जाबिर रजी अल्लाह तआला अन्हु के सहाबा हजरत उमर रजी अल्लाह तआला अन्हु जैसे बहादुर सहाबा, एक चट्टान आ गई बीच में, सहाबा ने उसके उमर जब हुआ थोड़ा नाता नहीं तोड़ सके, यहाँ तक कि सब सहाबा थक गए। फरमाया जनाब अल्लाह के नबी अलैहि सलाम को रखना है, जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सुना कि एक पत्थर ऐसा आ गया तो सहाबा से नहीं टूट रहा, खुद तशरीफ लाए, फरमाया लाओ ये दस मुझे तो वो उठा करके मारा और फिर टुकड़े कर दिया। आपको चले जो सहाबा आए फरमाया और सुनवा ये हालत है पेट से पत्थर बन रहे हैं, अल्लाह के नबी ने जब अपना जिक्र उठाया तो ना उसको दो पत्थर बन रहे थे। हजरत जाकर हजरत अल्लाह ताला ने फरमाते मुझसे ये हालत देखी हुई है, फरमाया मैं घर भागा थे, अपनी बीवी से पूछा कुछ घर में खाने के लिए, फरमाया उसने थोड़ा सा जौ रखा हुआ है, तो फरमाया कि मैंने बीवी से कहा जल्दी से उसे पीस दे और रोटी भरा, अब ये पता खाने में क्या है, मैंने कहा एक बकरी का बच्चा है बस, फरमा उसको झपा कर और ताले से याद कर मैं जाता हूँ नबी अलैहिस्सलाम को हजरत अबू बकर सिद्दीक हजरत उमर और चंद गिनती के सहाबा को बुला के लौटा ताकि उसको खाना खिला दो, सब इतने भूखे हैं कि पेट पर पत्थर डाल करके खंदक खोदी जा रही है। जाए जाकर नबी अलैहिस्सलाम के कान में कहा या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आपकी दावत है मेरे घर में, लेकिन या रसूलुल्लाह मेरे पास इतना नहीं है कि मैं सच कर सकूं, आप और जब सहाबा तशरीफ ले चले मेरे पास इतना नहीं है कि मैं सबको पेट भर कर खिला सकूं। जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सहाबा सुनो जाकर मैंने तुम्हारी दावत की है, हजरत जाबिर फरमाते मेरे सुबहों के नीचे से जमीन निकल गई, मैंने तो जल को बुलाया था या पूरी जमात बुला ली, आप सल्लल्लाहु अलैहि वसल्लम घर की तरफ चले, फरमाए मैं परेशान के अल्लाह किस तरह के आऊंगा, उस जमाने में सरकार की नहीं होती थी कि मेहमान आई पे वापस चला जाए, आप तो घर के दीवार दरवाजों की झिल्ली को जो देख लेते हैं कहते देख लेते जब कहते घर का फल, लेकिन वो अरब की सखावत मशहूर, सखावत मशहूर है अरबों की, तो आज अगर जाकर के को जब देखा नबी अलैहिस्सलाम के बहुत परेशान हो गए, बदला ये जाकर घबराओ मत मैं हूँ, फिर फरमाया अपनी बीवी से कहो कि रोटियां जब पका ले तो उसको दोबारा खोले नहीं और कालन से जो हड्डियां उतारी है उसको भी न खोले, लाकर मेरे सामने रखेगा। उन्होंने जाकर के बकुल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास जब थी नबी अलैहिस्सलाम ने फरमाया सहाबा हाथ धो और बैठ जाओ दस्तरखान पर, आप सल्लल्लाहु अलैहि वसल्लम रोटियां निकालते रहे और देते रहे, सहाबा खाते रहे, ताजा निकालते रहे देते रहे, सहाबा खाते रहे। हजरत जाबिर फरमाते हैं कि मुझे हैरान था कि उसके अंदर से रोटियां निकली कहां से आ रही थी। यहाँ तक के सब सहाबा खाली है खाना, फरमाते पतीली खोल करके देखी तो पतीली ऐसे की ऐसी मौजूद थी। यदि आए सलाम को सलाम ने क्या क्या करना रखना, ये जाकर अगर तू उसको कयामत तक नहीं खोलता तो पतीली कभी खाली नहीं होगा। तूने अल्लाह पर तवक्कुल नहीं किया, तूने खोल करके देख लिया, इसलिए उसकी बरकत खत्म हो। अगर तो कयामत में भी जब उसको ना खोलता तो पतीली में तो सारा खत्म नहीं होगा। और न वो हलिया वो खोल कर देखता जिसमें रोटी रखी थी तो रोटी खत्म नहीं हो, क्योंकि आप अल्लाह वाले सिद्धत के हाथ लगे। हम दुनिया के आराम देखते हैं, दुनिया के हताश देखते हैं कि हमें दुनिया का आराम मिल जाए। दुनिया का आराम कुछ नहीं, सहाबा क्या कर रहे हैं, सबका संदर्भ से सबक खोल रहे हैं और क्या कह रहे हैं, अल्लाहुम्मा अल्लाह दुनिया का ऐश कोई ऐश नहीं है। पेट में खाने के लिए कुछ नहीं, जिसम को पहनने के लिए कुछ नहीं, लड़ने के लिए आला औलाद को नहीं, लेकिन क्या दुआ कर रहे हैं, अल्लाह आयुष अल्लाह आयुष ला करा। यहाँ दुनिया का ऐश तो ऐश नहीं है, असल ऐश तो आखत का ऐश है। भक्त अल्लाह ये महाजिर और ये अल्फाज जो यहाँ आए ये तेरे लिए आए, उनकी तो भक्त परवा दी। आज कोई अल्लाह का वही हजरत अल्लाह ने राहत मवाइद सलाता के नाम से हजरत के तीन बात है, मिल्लत इब्राहिम, राहतुल कुलूब और तरीकुल मरद। ये तीन बात हजरत हकीम उम्मत के हजरत डॉक्टर बिल साहब ने फरमाया था, आज भी है। फरमाया जो शख्स ये तीन बात पढ़ लेगा उसको निस्बत जरूर हासिल हो जाएगी। ये ऐसे तीन बात तो हजरत हकीम उम्मत के तो राहतुल कुलूब के हजरत ने लिखा है। लोग दुनिया की आरजू करते हैं, दुआ कराने जाते हैं, हजरत मेरे कारोबार में बरकत हो जाती है, तो ये नहीं कहता मेरे दिल में बरकत हो जाए, ये कहने वाले सब में। अरे दुनिया क्या है, दुनिया तो गुजर ही जाएगी। हजरत की गुरुमत फरमाते दुनिया क्या है, दुनिया गुजर जाएगी। अगर तुम दीन आखिर की दुआ कराओगे तो उसके असर से कर जाता है, तुम्हारा दिन भी सही कर देंगे। हजरत में वाक्य लिखता है कि वो गुजर जा रहे थे हस्ते में, देखा कुछ नौजवान शराब पीकर शोर मचा रहे, तो उन्होंने क्या जवाब दी, उन्होंने कहा या अल्लाह इनको आखिरत में भी इसी तरह रखिएगा। तो जितने मुरीदीन थे वो परेशान, मैंने कहा हजरत ये क्या दौर हो गया, वो तो शराब पीकर के शोर मचा रहे, खुशी से नाच गा रहे। तो फरमाया मैंने उनको गलत थोड़ी दुआ दी है, मैंने ये दुआ दी है कि अल्लाह ये दुनिया के अंदर अंदाज दुनिया से लेकर जिस तरह खुश है तो उनको हकीकी खुशी दे के आखिरत के अंदर हकीकत में खुश हो जाए। मैंने तो ये दुआ दी तो बोलना दुनिया का असल दुनिया में जब दीन मांगोगे तो दीन के साथ अल्लाह ताला दुनिया को बहुत अदा कर देंगे। जब दुनिया मांगोगे अल्लाह से दीन मांगोगे कि अल्लाह दीन अदा करवा, मेरे दीन में बरकत अदा करवा, दीन पर इंतकामा नसीब करवा, तो उसकी बरकत से अल्लाह ताला दुनिया को बहुत अदा कर देंगे। और अगर सिर्फ दुनिया मांगोगे तो सिर्फ दुनिया ही मिलेगी, आपस नहीं मिलेगी। फिर हजरत ने लिखा है वाकया के शख्स को बुजुर्ग जो गायब हो गए क्या लिखा है, मशहूर आते हैं सारे कमीशन की नई नई बादशाह लेकिन जिनके जिनके बारे में भी लोग कहते हैं, कुछ कहते हैं जंगलार, कुछ कहते हैं प्रकाश, अरे अत्यंत आ गए ये ग्रहण भी जो है अल्लाह की देन। अगर आना होता है तो सब कुछ आ रहा होता है बराबर, जब हम आकर हटाने से आते हैं तो फिर बता देते हैं, ये तो सोची हुई चीज नहीं आता, सोची हुई चीज इंसान भूल जाता है। और बात कर रहे बजाय सोचे हुए बजाय बच्चे हुए क्या होता है, बजाय सुंदर आदि इस्लाम की मुलाकात में उन्होंने कहा भाई मेरा नाम सिद्ध है और अल्लाह ताला ने मुझे ये हिम्मत अता की तो मैं जिसकी लिए भी दुआ करूँ वो दुआ कबूल हो जाती है। तू बहुत परेशान हाल है और बता दो क्या दुआ कर दो। उससे कहा कितनी जल्दी बता दोगे क्या दुआ कर दो, थोड़ा सा वक्त तो दे मुझे। कहा जा तीन दिन का वक्त दिया, तीन दिन घूम फिर दुनिया दे, तीन दिन के बाद इसी जगह मिलूंगा, आकर बता देना जैसा बनने के लिए कहेगा मैं वैसी दुआ कर दूंगा तेरे लिए। अब ये जब भागा फला अमीर के बनने पर, कभी किसी वजीर के बनने पर, अब हकीकत है हम दुनिया को इतने खुश के होते जाता दुनिया में तो सुन गए, जब जाकर हकीकत मालूम करता तो सबसे ज्यादा वंचित और सबसे ज्यादा परेशान होते। यहाँ तक के घूमते 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 एक ऐसी जगह पहुंचा है जहाँ बाग लगा हुआ था और एक शख्स तख्त पर बैठा हुआ और उसके इर्द गिर्द उसकी बालियां और कलीजे खिदमत कर रही थी, उसकी औलाद वही खेल कूद रही थी। उसने सोचा इससे ज्यादा दुनिया के अंदर और कौन सी किस्मत होगा, ऐसे बाग में बैठा हुआ है, पवित्र कलीजे उसके पास, बालियां इसके पास, बच्चे बीवी सब कुछ है इसके पास। कहा बस इसी जैसे बनने की बात है मालूम है, अब तो काम हो गया। वापस जाने लगा तो सोचा अरे इससे भी मैं हकीकत से हाल ले लू, जैसे जैसे इससे भी पूछू तेरी हालत क्या है। तो रोया जाकर सलाम किया, कहा मेरे साथ ऐसा ऐसा वाकया पेश आया कि हमें खजर अली इस्लाम से मुलाकात हुई, उन्होंने कहा तू जैसे बनने के लिए कहकर वैसी दुआ कर दूंगा, लिहाजा मैंने तुझसे ज्यादा खुश दुनिया में किसी को नहीं पाया। तो उसने क्या कहा, उसने कहा अरे भगवान बनने तुझे नहीं पता मेरे अंदर क्या बन गया आगे, उसने कहा अरे तेरे पास हर आसाइश मौजूद है, अब हम किस चीज का है। उसने कहा असल बात यह हुई तो चाहता था कि मेरी बीवी का इंतकाल होने लगे, तो उसके मरते वक्त उससे ये कहा कि बस मेरा बेवफा होता है, मेरे मरने के बाद फौरन तू दूसरी शादी कर लेगा। तो कहा मैं जज्बात में जा रहा हूँ, उन्होंने लगा मैंने यकीन दिलाया मैं शादी नहीं करूंगा, उसको यकीन ना आया, उसने कहा नहीं तू जरूर करेगा शादी। तो कहा कि मुझे ज्यादा खुश आया तो मैंने अपनी बर्दारी भी खत्म कर दी। कहा आप तो खुश है कि अब तो मैं रहेगा बात में रहने की बात है, मैंने बिल्कुल खत्म कर दिया। तो मैं अल्लाह ताला ने उसका ये अल्लाह की तरफ से तकलीफ इंतजाम हुआ कि बीवी को शायद हो गई, अब तू जितने बच्चे देख रहा है मेरे नहीं मेरे मुलाजमीन के बच्चे, अब तू बता मैं किस हालत में जी रहा हूँ वहां पर। उससे कहा अल्लाह माफ कर, फिर उससे कहा कि चलो अल्लाह ताला करने की दुआ करा लेना। तो जब अल्लाह रब्बुल आलमीन से मुलाकात हुई पूछे हाँ भाई क्या जरूरत हुई, उसने कहा हजरत जिसको दुनिया में देखा परेशानी देखा किसी को कुछ नहीं देखा सिवाय अल्लाह वालों के, लिहाजा दुआ कर दीजिए तो मैं अल्लाह वाला बन जाऊंगा, तो मैं अल्लाह वाला बन जाऊंगा। फिर हजरत अलैहिस्सलाम ने दुआ की, अल्लाह ताला ने दुआ को कबूल किया, अल्लाह वाला बन जाते। तो जिसको अल्लाह ताला आखिरत आता करते हैं तो दुनिया तो आखिरत के मुकाबले में कुछ भी नहीं है, आखिरत तो बिल्कुल करती है दुनिया को अल्लाह सवाल देते हैं और इज्जत अदा करते हैं जो दीन पर चलता है अल्लाह ताला उसकी इज्जत यहाँ तक के कुफार उसकी इज्जत करते हैं। मैंने अपनी आंखों से देखा हमारे शेख हजरत हरदोई रहमतुल्लाह अलैह क्या हिंदू औरतें आकर के मस्जिद के बाहर खड़ी रहती और जब हजरत निकलते गए तो कहती थी हजरत एक हमारे बच्चे पर दर्द करती हिंदू औरतें थी, हालांकि उनका इस्लाम से कोई ताल्लुक नहीं लेकिन उनके दिल में ये यकीन था कि अगर ये जो मामला है अगर ये कुछ पढ़ के घूम देगा तो शिफा हो जाएगा। तो हजरत कभी बुलवा लेते थे बच्चे को दम कर देते थे या कभी किसी तालिबे इल्म को भेज देते थे जाओ दम करके आ जाओ, फरमाते तीन दफा बिस्मिल्लाह पढ़ के दम कर। तो फिर हजरत ने ये भी फरमाया, फरमाया हिम्मत से तो कि तुम्हारी बिस्मिल्लाह से क्या होगा, अरे तुम्हारे से थोड़ी हो रहा है अल्लाह के रंग से शिफा मिल रही है, तुम बच्चे दम कर दो खत्म। अपनी जात की तरफ बच्चे क्योंकि तुम्हारी जात से नफा हो रहा है या नहीं, तुम ये सोच रहे मैं तो बुला रहा हूँ। दादू लोग शर्माते हैं कि हम किस तरह डर गए हम तो इतने गुनाहगार है, अरे तुम्हें गुनाहगारी से थोड़ी उसको शिफा मिल रही है, उसको शिफा तो अल्लाह के नाम से मिल रही है और अल्लाह का नाम सुन रहा है सुल्लाह रहमान ने नहीं पढ़कर चल करते सर में दर्द से सुलह खातिया पढ़कर चल करते, लेकिन क्या है यकीन के काम में हासिल होने का यकीन हो अल्लाह ताला शिफा देंगे। जब यकीन हासिल हो जाता है तो फिर अल्लाह ताला हर काम करा देते हैं। حضرت عمر عبداللہ کے پاس اس شخص آیا، حضرت بڑا پڑا رہے تھے، دیہاتی تھا، کیا ہے حضرت جی میں بہت بیمار ہوں، میرے لیے ایک تعریف بھی دی ہے. حضرت عمر نے فرمایا، ارے میں عالم دن رات پڑھنا پڑھانا میرا کام، تو میں تعلیم کا لکھتا ہوں، میں کوئی پیچھے چھوڑی ہوں. ہم نے کہا ارے حضرت میں مرن رہی ہوں، تعلیم کے بغیر تو نہیں جاؤں گا. یار حضرت نے بڑا تنگ آ کر کے کاغذ پر تم لکھا ہے لکھا یہ لے جا. لے کے تین دن کے بعد جب آیا تو اس نے کہا کہ آپ حضرت آپ تو کہہ رہے تھے آپ تین دن ہوئے اور آپ کے تعلیم سے مجھے شفا ہوئی ہے. حضرت نے کہا میرا تعلیم واپس کر دیا، جیل میں ڈال دیا. اب جو سلوا کہتے تھے سامنے ظاہر کی بات ہے، جن کا صبح سے شام تک استاد کے ساتھ معاملہ ہے، تو وہ تو کھلے تھے. انہوں نے پوچھ لیا تھا گنگوڑی سے، حضرت آپ تو کہہ رہے تھے میں بیس دن میں تعلیم میں مل رہا تھا، اس کی شفا کیسے ہوئی؟ حضرت نے فرمایا اچھا وہ تعلیم نکالا اور کھولا تو پڑھنا یہ دیکھو تعلیم پہ کیا لکھا ہے. یا اللہ میں جانتا نہیں، یا اللہ میں جانتا نہیں، میں اسے مانتا نہیں، تو شفا دینے والا شفا دے دے. یا اللہ میں جانتا نہیں ہوں اور اسے مانتا نہیں ہوں، میں پیچھے چھوڑے میں سبا پڑھاؤں. تو میں نے یہی لکھ دیا یا اللہ میں جانتا نہیں ہوں، یہ مانتا نہیں ہے، شفا تو تمہیں دیں گے تو ہی شفا دے دے. تو طلبا کو لکھا تھا میں، دیکھو میں نے کوئی تعلیم نہیں لکھا تھا، میں نے تو یہ عبارت لکھ کے دے دی، لیکن اس کو شفا ہوئی تو اس کو یقین کا کہ اللہ کی پارٹی سے مجھے شفا ہو جائے گا. یقین کا جب یقین کے کامل حاصل ہوتا ہے انسان کو، پھر اللہ تعالیٰ جب انسان کے پاس ایسا ایسا ہوتا ہے کسی ڈاکٹر کا ایسا خاص ہو جاتا ہے، آغا خان نے بھی لے جا اس کو صحیح نہیں ہوتا، لیکن وہی ڈاکٹر 5 روپے کی دوائی دیتا ہے، وہ گولی کھا کر کے صحیح جاتا ہے، بالکل کیوں اعتقاد ہو جائے اس کو؟ اسی طریقے سے اگر دل پر اعتقاد ہو جائے، اگر رمضان پر اعتقاد ہو جائے، اسلام کے اوپر مومن کا اعتقاد مضبوط ہو جائے اور اللہ کی ذات پر اعتقاد مضبوط ہو جائے، تو اس کے بعد دنیا کی کوئی قوت کوئی طاقت ایسی نہیں کہ سامنے نہیں ہوتی. پھر دنیا کی جتنی خوشیاں ہیں سب اللہ تعالیٰ سامنے کر دیتے ہیں. مگر جو دن رو رہا ہے تو ہم اچھی کسی کو قدر نہیں سمجھ اس کو کیا ہوتا ہے، ظاہری جسم میں کچھ نہیں ہوتا مگر ایک دن جو رو رہا ہوتا ہے مگر اس کی کسی کو خبر نہیں ہوتی، دل کا تعلق اللہ تعالیٰ کی ذات سے ہوتا ہے. دادا نے فرمایا بادشاہ بادشاہ سے تعلق رکھتا ہے، وزیر سے تعلق نہیں رکھتا، بادشاہ بادشاہ سے تعلق رکھتا ہے. اور انسان کے جسم میں جتنے آزا ہے ان سب آزا کے اندر کیا ہے؟ دل بادشاہ ہے، دل بادشاہ ہے. اگر انسان کا ہاتھ کاٹ دیا جائے انسان زندہ رہتا ہے، ٹانگ کاٹ دی جائے انسان زندہ رہے گا، ہاتھ نکال دی جائے انسان زندہ رہے گا، زبان کٹا دی جائے انسان زندہ رہے گا، لیکن دل کر دیا جائے زندہ رہے گا نہیں رہے گا. اس لیے دل انسان کے جسم میں بادشاہ ہے اور اللہ تعالیٰ ملک الملوک کے بادشاہوں کے بادشاہ ہے. سنانے نے فرمایا اللہ تعالیٰ بادشاہوں کے بادشاہ ہے، لہٰذا ان کا تعلق بادشاہ سے ہوتا ہے. وہ خوشی عطا کرتے ہیں تو دل پر عطا کرتے ہیں. اللہ تعالیٰ جسم میں دیکھنے میں بہت کمزور ہوگا، بہت لاپا بوڑھا، لیکن فرمایا اس کے دل میں مستیاں ہوں گی، وہ مستیاں بھی کسی کو نصیب نہیں ہوگا. بڑے بڑے جوانوں کو بھی اللہ تعالیٰ وہ مستیاں عطا نہیں کرتے ہیں جو اس پورے دن کو کیا عطا کرے گی. اس لیے اس دن کا تعلق جن رات سے روپے مل سے غلط نکل میں بالکل سے رکھا کوئی اس کا حق نہیں. پھر لیا میں وہ اپنی شان مفسرین نے لکھا ہر لمحے میں اللہ تعالیٰ کی ایک نشان ہوتی ہے، ہر لمحے میں ہر سیکنڈ میں ہر لمحے میں اللہ کی ایک نشان ہے. لہٰذا جب اللہ کی نشان ہے تو اللہ والوں کی بھی ہر لمحے میں ایک نشان ہوتی ہے. کیوں آگے بڑھتے جا رہے ہیں، ہر لمحے میں جب اللہ سے جتنا قریب ہوتا جاتا ہے انسان، گناہ جتنا چھوڑے گا اور اللہ سے جتنا قریب ہوگا، دادا نے فرمایا اتنا ہی اللہ تعالیٰ سے قریب ہوگا اور اس کی شان تبدیل ہوتی چلی جائے گی. اور فرمایا تو جس طرح بادشاہ بادشاہ سے دوستی کرتا ہے، اسی طرح بادشاہ انتقام بھی بادشاہ سے لیتا ہے، بادشاہ انتقام بھی بادشاہ سے لیتا ہے. بادشاہ کو عام سپاہی پر حملہ نہیں کرتا، وہ آج کل جو بادشاہ نہیں ہے جب تک ملک میں بیٹھے دوسروں پہ لڑا رہتے ہیں، पहले जमाने के बादशाह होते थे जो लश्कर खुद लेकर चलते, तो उनका काम क्या होता था, जब फौज आमने सामने होती थी तो बादशाह बादशाह के सामने उनका हाथी लेकर खड़ा होता था और उनसे मुकाबला होता था। फिर जब अगर इंसान बगावत करता है, जिसम बगावत करता है, तो अल्लाह ताला बादशाह पर आजाद आ जाता है। जिसम पर आजाद नहीं आता, सिर पर आजाद आता है। बताइए इंसान देखने में तो खुश खुशम लग रहा है, सादर अच्छी बहुत है, समझा, लेकिन जो दिल में आग लगी हुई है उसकी किसी को खबर नहीं होती। और फरमाया इसकी मिसाल अगर जलाली रहमतुल्लाही फरमाया गुरु चुगोरे काफिर को हलाल, फरमाया काफिर बादशाह के कमर देखो, उस पर संग बर्मा भी लगे होंगे और उसके ऊपर फूलों की चादरें भी चली होंगी, लेकिन वह अंदर रहेंगे खुदाए असर अजल, लेकिन अंदर जो अल्लाह का आजाब हो रहा है उसकी तरह बाहर वालों बनेंगे कि अंदर अल्लाह का क्या आजाब हो रहा है। फरमाया यही हाल कुफार का है कि उनके जाहिरी जिस्म को मत देखो कि कितने खास चल रहे हैं, 50 साल की मुसीबी पे चल रहे हैं, उनके दिल पर जो आजाब अल्लाह का है उसकी वजह से उनकी जिंदगी तल्ख होगी। हथौड़े दिल पे है लौटे दिमाग में खोजे, हथौड़े दिल पे है लौटे दिमाग में खोजे, बताओ इसने मजादी के बदल जाए दिमाग, ये दादा कैसे दिल गुलिस्ता था तो हर जैसे कपट्टी थी बहार, दिल गुलिस्ता था तो हर जैसे कपट्टी थी बहार, दिल बयाबार हो गया, आलम बयाबार हो गया, वरना हर खुशी दिल से इंसान के, अगर एक इंसान में उसकी जवान औलाद पे कुर्बान हो जाए, फरमाया असबाब राहत उसके सामने आम तौर ला करके रख दो और उससे बहुत वक्त खुश हो जा, लेकिन वो क्या कहता है, अरे असबाब राहत से मेरे दिल को खुशी नहीं मिल जा रही, इस दिल पर जो गौर है वो दिल ही जान सकता है, तू नहीं जान सकता। खुदा ना खास्ता किसी के साथ कोई हादसा हो जाता है, दोस्त यार उसका हक बुलाना चाहते हैं तो उसको क्या करते हैं, अपने साथ हम हालात से कभी ले जाते हैं, तुम चाय पिलाने चलिए, तू बैठा रहेगा सोचता रहेगा, चलो चाय पीजिए, चलो स्टेल करके तुझे कुल्फी खिला दे, आइसक्रीम खिला दे, वो बेचारा खाता रहेगा चुपचाप, कुछ बोलेगा नहीं, तो लोग क्या क्या कहते हैं, कुछ बोल गया तेरा कम अच्छा हो जाएगा, तो क्या कहता है, अरे उस सब की बात नहीं कर, इस मन को तो नहीं समझ सकता है, तू क्या जाने का, जब तुझको आएगा तो पता चलेगा, ये दम क्या है, जिन पर आता है जिन कोमों पर आया अल्लाह ताला ने उनको बताओ तो बात, लेकिन मोमिन के लिए क्या फरमाया, फरमाया अभी जिक्र इल्लाह सब तुम्हें बोलू, तुम अगर दिलों का इत्मीनान चाहते हो, ये चाहते हो कि तुम्हारे पूरे जिस्म में सुकून रहे, क्योंकि जब बादशाह अमन से होता है तो अपनी रैयत को भी अमन से रखता है, जब फायदा तो लिया है, अगर घर का बड़ा हाथ भर के बैठे, अगर आपको कोई परेशानी नहीं है, कोई दिक्कत नहीं है, कोई तकलीफ नहीं है, तो आपके माता है जितने लोग हैं सब खुश होंगे। आप हंसते हुए घर में दाखिल हुए, सलाम किया, बीवी से भी हंस के बात की, बच्चों से भी हंस के बात की, अब क्या है पूरे घर का माहौल एक खुशगवार माहौल बन गया, लेकिन आप बाहर से आए, आपका नूर खड़ा हुआ है, न किसी ने सलाम का सलाम कपड़ा उतारी, जितना कोई जाती नहीं गए, तो जितने खेल रहे थे खुश थे, वो सबके चेहरे उदास हो जाएंगे, क्यों, घर का बड़ा जो है उसका चेहरा उतार हुआ, तो फरमा यही हर इंसान के जिस्म में दिल का है, फरमा अगर दिल खुश होता है तो सारे आजाद खुश होते हैं, और अगर दिल पर माता आजाद नाजिल करते हैं तो सारे आजाद पर आजाद नाजिल हो जाते हैं, दिल कमजोर होता है आजाद भी कमजोर हो जाते हैं, आंखें भी कमजोर, जबान भी कमजोर, समाज भी कमजोर, हर चीज पर वाकई में कमजोरी जा रही है, क्यों, दिल बादशाह है, अगर खुशी मिलती है तो भी इसको मिलती है और अगर गम मिलता है तो भी इसको मिलता है, और ये चीज का काम है गम उठाना अल्लाह के रास्ते का, जब इसको उतारने मिला है तो अल्लाह ताला कहलाते हैं, तो फिर पूरा जिस्म जो बोलता है फिर पूरे किसी को खुशी रहती है, फिर इंसान को कोई तकलीफ भी पहुंच जाए, एक सहाबी का वाक्य आता है रिवायत के अंदर कि जनाब ने करीब सल्लल्लाहु अलैहि वसल्लम के कब्जे से वापसी हुई तो रात को एक जगह पड़ाव पड़ा, ठहर गए सहाबा, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कौन पहरा देगा, ये सहाबी उठ गए, फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मैं दूंगा पहरा, सल्लल्लाहु अलैहि वसल्लम ठीक है, सहाबी खड़े थे, इन्होंने सोचा जब पहरा ही देना है तो कुछ देर नमाज पढ़ लूंगा, तो नमाज शुरू कर दी, अब जब नमाज शुरू की तो दुश्मन पीछे था, उसने देख लिया, उसने एक तीर मारा, सहाबी ने हालत नमाज में निकाल कर फेंक दिया, उनको ऐसा नहीं हुआ कि मुझे कोई चीज रही है, दूसरा मारा, तीसरा मारा। यहाँ इस रिवायत से, ये मजबूत रिवायत है, इमाम बुखारी ने इमाम मुस्लिम से दखल किया, इस पर अखलाक और शवाफे का एतराज है। इख्तिलाफ है हमारा और शवाफे का। शवाफे कहते हैं अगर हालत नमाज में खून निकलकर बह भी जाए तो भी वजू नहीं टूटता, अखलाक कहते हैं वजू टूट जाता है। शवाफे दिल्ली में यह हदीस पेश करते हैं कि सहाबी का खून निकला, सहाबी ने नमाज नहीं तोड़ी, नमाज पूरी की, और अल्लाह के नबी अलैहिस्सलाम ने नमाज लौटाने का हुक्म नहीं दिया। इसका मतलब है कि वजू नहीं टूटा जब तक नमाज है। अहनाब इसका जवाब देते हैं कि दूसरी रिवायत के अंदर आता है कि सहाबी का खून निकला, अल्लाह के नबी अलैहिस्सलाम ने वापस कर दिए, और वो जिनकी हालत बजरे की हालत थी, एक मुजफ्फर हालत थी, उस वक्त का हुक्म अलग होता है और अहमद की हालत का हुक्म अलग होता है। जिसका फतवा लड़ा जाता है तो हालत अमर की नहीं होती, हर इंसान परेशान होता है। फिर उस वक्त हुक्म अलग है, उस वक्त नमाज अलग है। अहनाब का जवाब आलमगीर रहमतुल्लाह अलैह के दरबार में तमाम उलमा बैठे थे। एक शख्स आया, उसने कहा अगर मैंने अपनी बीवी को तलाक दे दी, लेकिन ये पूछने आया कि तलाक वाकई हुई या नहीं हुई, कहा ये अल्फाज से दी, कहा मैंने ये कहा था कि तू अगर चांद से ज्यादा खूबसूरत था तो तुझे तलाक है। आया मेरी बीवी को तलाक हो गई या नहीं, तमाम जितने थे चंदे का तलाक वाकई हो गई। इमाम आजम अबू हनीफा रहमतुल्लाह मौजूद थे, वो सब जाने लगा, फरमाया जरा क्या अल्फाज से तलाक दी थी, कहा मैंने बीवी से कहा था अगर तू चांद से ज्यादा हकीम ना हो तो तुझे तलाक है, फरमाया जरा मेरी बीवी को तलाक नहीं। तो सारे उलमा ने पूछा साहब अच्छा हो गया सहियत, انسان کو تمام مخلوقات سے بہتر بنایا تو اللہ کی مخلوق سے جانتی ہے جان کو بھی بہتر بنایا، جان سے بھی بہتر بنایا، اس لیے اگر اس سے تھا تو جان سے زیادہ حسین نہ ہو سکتی ہے سر، یہ تو حسین ہے کیونکہ اللہ کا حکم ہے، چاہے دنیا والے دیکھتے ہیں تو کہتے ہیں یہ تو کالا ہے، یہ تو گورا ہے، اس کی تو ناک چپکی ہے، اس کی تو ناک کھڑی ہے، دیکھتے ہیں اور جو ماں باپ ہوتے ہیں تو میرے نظر نہیں دیکھتے والا، کیونکہ یہ سب اولاد پیاری ہوتی ہے۔ اللہ تعالیٰ نے فرمایا جتنی مخلوقات پیدا کر رہا ہوں تبارک اللہ، بہت بابرکت ہے اللہ، احسن الخالقین، جس نے اس مائل کو احسن پیدا کیا ہے۔ امام صاحب نے فرمایا طلاق واقع نہیں ہوئی، طلاق نہیں ہوئی، تمام ائمہ سر پکڑ کر رہے ہیں۔ اللہ تعالیٰ جس کی برف فرماتا ہے اس موقع پر، یہ نہیں ہے کہ کوئی طبقہ غلط ہے، چاروں ائمہ، امام شافعی، امام مالک، امام احمد، اپنے حنبل، امام اعظم، چاروں کا مقصد برحق ہے بالکل، لیکن کسی ایک مقصد پر رہے۔ آج کل لوگ دے نہ تیسر میں رہتے نہ بٹیر میں، جب دیکھتے ہیں جدھر سہولت کا راستہ فوراً اس طرف ہو جاتے ہیں، جب جدھر سہولت کا راستہ ملتا ہے فوراً اس طرف ہو جاتے ہیں۔ جب اور بیگر چلاتے ہیں کرنی ہوتے ہیں شفیع کے پیچھے چلے جاتے ہیں، جب کعبہ کے طواف کے لیے جاتے ہیں تو امام شافعی کیا، اگر مرد گواہ ہو جائے، عورت سے انسان جج ہو جائے تو ناقص سے بھی وضو ہے، وضو ٹوٹ جاتا ہے، وہاں جا کے ہنسی ہو جاتے ہیں، وہاں شرابے کی ہم نے ہنسی ہو جاتے ہیں۔ یہ کہتے ہیں نہیں یہاں کے لیے حکم نہیں ہے، عمومی حکم نہیں ہے، ان کی یہاں مستدل میں عمومی حکم ہے، تو کیوں نہیں وضو ٹوٹتا، ہم نے یہاں حیثیت کھڑی۔ دادا نے کہا ایک مسلک پر ہے، یہ نہیں کہ جہاں دیکھا سہولت کا راستہ ہے فوراً وہاں سے نکل گئے، ایک مسلک پر اللہ تعالیٰ نے چاروں مسلک کو برحق کر جس طریقے سے امام حضرت ابو بکر صدیق، حضرت عمر فاروق، حضرت عثمان غنی، حضرت علی، چاروں برحق، پھر اللہ نے چار سلسلے روحانی بنائے، سلسلہ چشتیہ، سلسلہ قادریہ، سلسلہ سروردیہ، سلسلہ نقشبندیہ، چار سلسلے بنائے، فرما چار حق ہے، پھر اس کے بعد اللہ تعالیٰ نے مسالک چلائے، چار مسئلہ چلا دیے، امام آدم ابو حنیفہ رحم اللہ، امام مالک رحم اللہ، امام احمد بن حنبل رحمۃ اللہ علیہ، امام شافعی رحمۃ اللہ علیہ، فرما چار حق، روحانیت چلنے کی چار اور چار حق پر، یہی چار سلسلے زیادہ مشہور ہے، پانچ نہیں ہے، چار ہی مشہور ہے، سلسلے اس کے علاوہ اور بھی لائف بن گئے, لیکن مشہور سے چاری انہیں سے بقایا نکلے جو بھی دیکھے, اور مطلب کے اندر کوئی چار ہی سلسلے انہیں سے نکلے جو بھی نکلے, یہی چار برحق. لہٰذا اپنی آسانی دیکھ کر کے کبھی جینوں کی شاپل بن جائے, کبھی تھوڑی دیر کے لیے ایل پی بن جائے, کبھی تھوڑی دیر کے لیے مالکی بن جائے. میں رفتار میں سنایا تھا, کرنا ایسا آدمی ہوتا ہے تو پھر پچھتاتا ہے, کرنا ایک چند رات نماز پڑھنے کے لیے گئے, کبھی نماز نہیں پڑھی تھی ایک کی ایک کی نماز کب تو ایک طرف ان کے ایک امام مالی صاحب اللہ کا وہ ماننے والا کھڑا تھا, ایک طرح کی ٹھنڈی کھڑا تھا امام مالی صاحب اللہ کا تکبیر تحریمہ کے بعد نیت نہیں مانتے, ہاتھ سیدھا چھوڑ دیتے. اب اس کے ایک طرف مالکی کا ایک طرف کرتی اور اس نے کبھی نماز نہیں پڑھی تھی پوری زندگی میں, اب امام نے کہا اللہ اکبر, اب اس سے ادھر دیکھا تو ہاتھ بندھا ہوا تھا, ادھر دیکھا تو ہاتھ چھوٹا ہوا تھا, اب اس نے سوچا میں کیا کروں تو اس نے جدھر کا ہاتھ چھوٹا تھا ادھر کا چھوڑ دیا, جدھر کا بندھا تھا کرتا تھا تمہیں تو بندہ کیوں دو بیچ میں چلتا ہے, وہ نہ تین میں چلتا ہے نہ تیرہ میں, دو کشتی میں چلنے والا ہمیشہ ڈوبتا ہے. اس کو یہی نظر آیا دوسروں کا دیکھ کر اقتدا کرو گے تو یہی حال ہوگا, اگر کچھ کچھ کر کے چلو گے فصل ہوا نہ ذکر اللہ نے کیوں حکم فرمایا کہ سوال کر لو اگر تمہیں معلوم نہیں ہے خود تم لاپ عالم ہو, اگر تم لاپ عالم ہو پھر عالموں سے سوال کر لو, اگر تمہیں علم نہیں ہے تو علم والے سے سوال کر لو, شرماتے کیوں؟ آج لوگ کیا کہتے ہیں فلا مسئلہ ہمارے دونوں سے ایسے ہی آتا, اگر حقیقت میں مفتی سے پوچھ لو گے تو کیا ہوگا عزت کم ہو جائے گی, بلکہ عزت اور زیادہ بڑھ جائے گی کس کے دل میں, عالم کے دل میں بھی ہمارے ماتا کیا کہ عزت بڑھ جائے گی, کس بندے کو معلوم ملتا ہے اس کو فوراً معلوم کر کے بھائی پوچھنے میں کیا کرتا ہے, آج کل تو کتنی سن لیتے ہیں تقریباً جتنے تعلق تھا ان میں انٹرنیٹ کر کے بھائی سن رہے ہیں وہی جب پور ملاتا ہے وہیں سے مسئلہ پوچھ رہے ہیں, یہ مسئلہ یہ معلوم کر رہا ہے کیا یہ مسئلہ آتا ہے کیسے تمہیں رفتار سے پڑھنا ہے کہ استاد کو نماز پڑھ کر نکلے دو تین آدمی نماز کے بعد مسجد کے بعد عشاء کے بعد کھڑے ہو جاتے بہننے والے باتیں کر رہے تھے تو اس نے پوچھا یار کہ تھوڑی سی ہوا نکلنا تو کیا وضو رہتا ہے, تو دوسرے نے کہا ہاں رہتا ہے, انہوں نے کہا دلیل کیا ہے, نہ دلیل تو کوئی نہیں پڑھ کے میں بھی آ رہی تھی, اپنے عمل دلیل کے طور پر فوراً پیش کر سکتے, ہم نے تو اسی طرح سے ارے تیرا عمل کو دلیل تھوڑی ہے, امت کے لیے عمل کتنا دلیل ہے, نبی علیہ السلام کو اول قرآن دوسرا حدیث تیسرا سنت چوتھا قیاس اس کے بعد صحابہ اس کے بعد ہم نے آپ کا ان کا پیر حجت ہے, اپنا پیر حجت نہیں تو میں نے شرع کر دیا جب میرا ہو گیا تو آپ کا بھی ہو جائے گا, نہیں شریعت کے ہوتا عمل تو کر رہے ہیں, کتنے لوگ ہیں نمازیں بھی پڑھ رہے ہیں جو آئے پڑھی وہ نماز کے بارے میں اور نہ لوگ نماز پہلا کر وہیں تک پہنچا دیے, ہم نے کہ کتنے نماز پڑھ رہے ہیں لیکن سنت کے مطابق نہیں پڑھتے, سنت کے مطابق نہ پڑھ رہے تھے, لے کے آیا وضو بھی کیا مسجد میں بھی آیا امام کے پیچھے بھی کھڑا ہوا لیکن سنت کے مطابق نہیں پڑھے, اب کیا ہوگا, ابھی سے پاس میں آتا ہے کہ بعض لوگ ایسے نماز پڑھتے ہیں ان کی نماز آسمان سے جاتی ہے پھر اس کے بعد آسمان پر جاتا تھا اس نماز کو لپیٹ کر پڑھنے والے کے منہ پر مارتے, کس لیے فرمایا وہ اس لیے پڑھ رہا ہے کہ لوگ مجھے دیکھ کر سمجھے میں بڑا نمازی, فرمایا ایسے ریاکار کی نماز اور باقاعدہ قبول نہیں فرماتے, آسمان سے نماز پڑھا دی جاتی ہے جہاں واپس چلے گئے جس کے پاس جائے گا, جب سے سنت کے مطابق نہیں پڑھتا, آپ صلی اللہ علیہ وسلم کی صحبت میں صحابی آئے تو ایک کونے میں یہاں مجلس ہو رہی تھی وہاں کونے میں کھڑے ہو کر نماز پڑھنے لگے, نماز پڑھ کر مجلس میں آ گئے, نبی علیہ السلام نے فرمایا پلی کہیں نہ تو پلی کیا دوبارہ نماز پڑھ تو نماز نہیں پڑھے, صحابی دوبارہ گئے جا کر پھر نماز پڑھی پھر پڑھ کر کے پھر مجلس میں واپس آئے پھر نبی علیہ السلام نے فرمایا پلی کہیں نہ تو پلی جا نماز پڑھ تو نماز نہیں پڑھے, صحابی پھر گئے نماز پڑھ کر آ گئے, پھر آپ نے صحابی جاؤ کو نماز پڑھا لو, محدثین نے لکھا کہ نماز تو پڑھ رہے تھے ظاہری حیات ادا کر رہے تھے لیکن نماز سنت کے مطابق نہیں, تو اللہ کے نبی نے کیا فرمایا تھا ان لم تصلی تو نے کیسی نماز پڑھی نہیں ہے, جب تو واپس لوٹایا جا رہا تھا اگر نماز ایک قابل ہوتی کہ قبول ہو جاتی
اکثر اللہ کے نبی کا کاروبار اسی طرح بھیجتے ہیں. یہ رحمت للعالمین ہے صلی اللہ علیہ وسلم, وہ بھیج رہے واپس سبھی پہلے ان کو کر لی. کیا جانے میں صحابی کو پکی مل رہی تھی, لیکن نبی کو معلوم تھا جب تک میری سنت کے مطابق نہیں پڑے گا اس کی نماز اوپر نہیں جائے گی, اور نبی سے یہ برداشت نہیں ہو سکتا کہ کسی صحابی کی عفرت خراب ہو. آج ہم نماز پڑھتے ہیں, ہم دیکھیں ہماری نماز سنت کے مطابق ہے. بس آپ نے کہا مینوں اللہ تعالیٰ کیا فرماتے ہیں, تحقیق وہ مومن بڑا پا گئے. کون سے مومن؟ الذین هم فی صلاتهم خاشعون, یا اپنی نماز کے اندر خشوع کرتے ہیں. حضرت علامہ مفتی رحمۃ اللہ علیہ نے تفسیر الرحمن کے اندر لکھا ہے کہ خاشعون کا کیا مطلب ہے, فرمایا خاشعون فی القلب ساکنون فی الجسم. خاشعون فی القلب, دل سے ڈرتا ہے اللہ کے سامنے کھڑا ہو. جب کسی بڑے انسان کے سامنے جا کر کھڑا ہوتا ہے, کوئی بڑا عالم آ گیا اس نے اچانک بلا لیا, یا کسی دفتر کا کام کر رہا افسر نے بلا لیا, تو کیا ہوتا ہے؟ ہم اکثر اس کی طرف متوجہ ہوتا ہے کہ کس وقت کون سا لفظ اس کے منہ سے نکل جائے. جب بہت بلا دیتا ہے فیصلے کا, تو پھر کیا حالت ہوتی ہے ملازم کی؟ کہ وہ ہم اکثر اس کی طرف متوجہ ہوتا ہے کہ اگر ایک لاکھ تنخواہ دے رہا ہے, اگر اس کی بات میں شروع پر بھی نکال دے گیا سرکار نکل گیا, اور اللہ تعالیٰ تو ایک لاکھ چار کتنے کروڑوں کی جنت آتا کر رہے ہیں, اپنی چھوٹی دو مشکل آتا کر رہے ہیں. وہاں کتنے ہم توجہ کرتے ہیں, کتنے اس سے کھڑے ہوتے ہیں, خوشی خوشی سے کھڑے ہوتے ہیں. اللہ ہوتا کہتے ہی جاتے ہیں پر مارا چالیس میں مسجد کے پرچے دیکھنا شروع کرتے ہیں. سمجھا یہ خاص شروع نہیں ہے, خاص شروع یا پھر خود تمہارے خود کے اندر خوشی ہو جانت ہے کہ تم اللہ کے سامنے کھڑے ہوئے اللہ تعالیٰ دیکھے. اور ساکنوں نے پھر جسم, ارے بچہ کی خود بول رہا ہے تمہارے جسم میں سکون ہو, حرکت لاؤ. کیا مطلب؟ لوگ پوچھتے ہیں کہ عمل کثیر کیا مولانا, جس سے نماز فاصل ہو جاتی ہے. کہتے ہیں عمل کثیر سے نماز فاصل ہو جاتی ہے, وہ عمل جس کے اندر انسان کے دونوں ہاتھ مشغول ہو جائے وہ عمل کثیر ہے. اگر ایک ہاتھ سے اتنی حرکت تھی جو معمولی سی حرکت سے کسی کو پتہ بھی نہیں چلا, مطلب ٹوپی گر گئی, اگر ایک ہاتھ سے اٹھا کر کے اس کو پھر اوڑھ سکتا ہے تو اوڑھ دے. لیکن اگر ایسے گری ہے کہ زمین پر چپک گئی دونوں ہاتھ کے بغیر اٹھے گی نہیں, اب یہ عمل کثیر ہو جائے گا, نماز فاصل ہو جائے گی. یہ عمل کثیر ہے جو ہمارے علماء دیوبند کا مطلب ہے, ان کا میں بتا رہا ہوں, ورنہ اس کے اندر مختلف اقوالات ہیں. لیکن سب سے مختلف قول جو ہے وہ یہی ہے کہ اگر دونوں ہاتھ میں سن لگا ہے نماز میں, کوئی ایسا عمل کرنے لگا, مثلا دونوں ہاتھ سے کھجانا شروع کر دیا, اس نے اچانک کھجلی ہوئی دونوں ہاتھ میں حرکت ہو گئی, نماز پڑھتے دو گئی تھی, لیکن ہلکی بھی کھجلی ہوئی گاڑی آپ کو تباہ تو شروع ہو گیا, اب کیا نماز پڑھتے نہیں ہوئی. یہ ہم نے کتنی کتنی کی تاریخ, لیکن یہ تو نماز پڑھتے پہلے والی بات ہے, لیکن ہم نماز سنت کے مطابق لکھنی پڑتے ہیں. اصل آئی ہے تو میرے کیا فرماتے تھے کہ ہماری نمازیں آج سنت کے مطابق نہیں ہے, ہمارا روزہ سنت کے مطابق نہیں ہے, ہمارا کھانا پینا سنت کے مطابق نہیں ہے. اگر یہ سب سنت کے مطابق ہو جائے تو نقش قدم نبی کے ہیں جنت کے راستے ہیں, نقش قدم نبی کے ہیں جنت کے راستے ہیں, اللہ سے ملاتے ہیں سنت کے راستے. پر میں یہی چھوٹی چھوٹی سنتیں جو اللہ تک پہنچا دیتی ہیں, انسان کوئی نیت باندھتا آ گیا اللہ, کوئی آیا اللہ. اب انسان جب دیکھتا ہے نیا نمازی جب آتا ہے مسجد کے اندر, کہ پانچ آدمی کھڑے پانچ طریقے سے یہ باندھ رہے ہیں, ایک تو سینے تک ہاتھ اٹھا رہا ہے, ایک نے پیٹی تک ہاتھ اٹھایا, ایک کان کے پیچھے لے گیا, ایک سر کے اوپر لے گیا. وہ بےچارا پریشان ہو جاتا ہے, وہ کس کو مانو, عالم سے پوچھنے کی ہمت نہیں ہوتی, اتنی جگہ کرے کون اور ان کو تو ایسی سمجھتے ہیں یہ کیا چیز ہے, ان کے پاس جانے کی زحمت کروا نہیں سکتی. تو آپ دیکھیے گا کہاں ہمیں شروع ہو گیا, کسی نے یہاں تک اٹھا لیا تو یہاں تک کر لیا, کسی نے جنرل علاج کے اندر ایک انگلی اٹھا کے اندر دیکھ لیا تو سارے اس کے ساتھ یہ کریں گے. بھائی تمہارے پاس اس کی دلیل کیا ہے؟ دلیل کیا ہم بچپن سے اسی طرح تو پڑھتے آ گئے, ہم نے اپنے گرو یہ کہیں گے تو یہ کہا ہے آبا علیکم اللہ کے نبی علیہ الصلوۃ والسلام کو اللہ نے حکم فرمایا کہ جب صحابہ کفار مدینہ نے مکہ نے کہا کہ آپ جس دین کو ہمیں چھوڑنے کا حکم دے رہے ہیں یہ ہمارے باپ دادا سے چلا آ رہا ہے, اللہ نے فرمایا یہ تمہارے باپ دادا یہ قیامت کے لیے تمہارے کام نہیں آئیں گے, یہ دین اسلام کام آئے گا تمہارے. لہذا جو عمل کرے معمولی سے معمولی عمل ہے, اگر ایک سنت روزانہ سیکھتا ہے تو نماز کی کتنی سنت ہے؟ 51 سنت ہے, 51 سنت ہے نماز کی, تو 51 دن کے اندر اس کی نماز سنت کے مطابق ہو جائے گی. ہم یہ بتائے ہیں جب نماز سنت کے مطابق پڑھے گا پھر پہلے اس کا دل نہ لگ رہا ہو, دل کہاں چلا جاتا ہے پھر پکڑ کے لیا تھا بازو کہتے والا میں نماز سے دل نہیں لگتا, تو دل لگانا فرض نہیں ہے نماز کے اندر, دل لگنا فرض نہیں ہے, دل لگانا فرض ہے. دل فرض کے دونوں کے اندر اردو میں اور کرنا دل کا لگنا فرض نہیں ہے, دل کا لگانا فرض ہے. کیا مطلب؟ دل اگر باہر چلا گیا دوبارہ پھر اللہ کے حضور میں گیا, پہلے باہر کہاں چلا گیا تھا واپس آ گیا, لیکن اتنی زور زور سے سر کو جھٹکا نہ تھا کہ نماز نہیں ہو جائے لوگ جن کا لگنا فرض ہے, لگانا فرض ہے, لگنا فرض نہیں ہے. اگر دل باہر چلا گیا دوبارہ واپس گر لیا, 100 دفعہ باہر جاتا ہے آپ 100 دفعہ گیا ہے نماز آپ کی فاتح نہیں ہو سکتا. اور 51 دن اگر 51 سنتیں ایک دن میں ایک سنت سیکھ سکتے ہیں, ایک سنت کی برکت سے کیا ہوگا 51 دن میں اس کی نماز کامل سنت کے مطابق ہو جائے گی. پر ہمیں ڈاکٹر دلیل صاحب رحمت اللہ نے فرمانے لگے, فرمایا دیکھو ایک شخص ہے مسجد میں اذان ہوتے ہی چلا آتا ہے, آ کر کے بیٹھ جاتا ہے سفر عمر کے اندر, ایک شخص ہے تجارت میں مشغول ہے, تجارت کے اندر مشغول ہے, جیسے ہی بولڈن تکبیر کہنا شروع کرتا ہے یہ بھاگتا ہے, جلدی سے وضو کیا فورا لا کر امام کے پیچھے کھڑا ہو گیا, تاجر ہے خلافت کو ہی ملا پہلے نکل سکتا ہے, عین وقت پر آیا عین وقت پر رات کو شامل ہو گیا, سنت کے مطابق نماز پڑھ بھی چلا گیا, بس آپ بتاؤ کون افضل جو سنت کے مطابق پڑھ کر کے جا رہا ہے, کیونکہ اللہ کے یہاں عمل کون سا مقبول ہے جو نبی علیہ السلام والسلام کے عمل سے مشابہ ہو. حضرت موسیٰ علیہ السلام کے مقابلے میں نکالو گا آئے تھے کیوں اللہ نے ہمارا ادا کیا, کیونکہ شکل کیسی بنائی, سنت اللہ کے عادت اللہ نہیں ہے کہ تم جب اولیاء اللہ کے پاس جاؤ گے سنت پر عمل کرو گے تب تمہیں بھی نسبت ملائی ملے گی. اگر کوئی سب کہتا فلاں پر اللہ والوں سے تعلق نہیں رکھتا اس کو تو پھر بھی نسبت حاصل, تو عادت اللہ تو یہی ہے, لیکن کبھی ایسا ہوتا ہے کہ جھوٹ کر بھی بارش ہو جاتی ہے, اللہ تعالیٰ سر بھی دکھلاتے ہیں کہ میری قدرت ہے کہ میں جھوٹ کر بھی بارش کر سکتا ہوں, لیکن اب کیا اس کو کوئی قاعدہ کلیہ بنا دیتا ہے, قاعدہ کلیہ کیا ہوگا جب آسمان سرابت کھا جائے سورج غائب ہو جائے, اب لوگ کیا کرتے ہیں آسمان کی طرف متوجہ ہو کر دیکھتے ہیں سب بارش کا پہلا خطرہ سب کے پر, ورنہ جھوٹ میں کوئی دیکھتا ہے آسمان کی طرف بلکہ جب جھوٹ کرتی ہے تو وہ آنکھوں کا ہاتھ رکھ لیتا ہے, لیکن اللہ تعالیٰ بعض کا پاکستان کی زندگی میں ایسا ہوتا ہے کہ دھوپ میں بارش شروع ہو گئی اب انسان پریشان ہو جاتا ہے, یہ کیا ہے اللہ تعالیٰ کو قدرت دکھلا رہا ہے, اللہ نے آدم علیہ السلام کو پیدا کیا اپنے حضور سے, پھر حضرت حوا کو پیدا کیا آدم علیہ السلام کی پتلی سے, اور پھر ان سے یہ نسل چلی آج پتہ نہیں آج دنیا کے اندر موجود ہے. اللہ نے فرمایا میں بات کا بھی محتاج نہیں ہوں, تو آدم علیہ السلام کو پیدا کر کے دکھلا دیا کہ بغیر باپ کے اپنے قدرت سے میں پیدا کر سکتا ہوں, پھر اللہ نے فرمایا میں ماں کا بھی محتاج نہیں ہوں, ماں کا بھی محتاج نہیں ہوں, حضرت عیسیٰ ابن مریم کو پیدا فرمایا کیوں آپ نہیں تھے, حضرت عیسیٰ مریم علیہ السلام کو اچانک اللہ کی طرف سے خوشخبری ہوئی, تو حضرت مریم علیہ السلام پریشان ہو گئے کہ اللہ اس کا میں کیا دلا دوں گی لوگوں کو, مفسرین نے لکھا ہے کہ آدم علیہ السلام کو بغیر ماں کی پیدا کیا اللہ نے, اور یہ بتا دیا کہ میں ماں کا محتاج نہیں ہوں, میں بغیر ماں کی بھی اولاد پیدا کر سکتا ہوں, اور حضرت عیسیٰ نے مریم کو پیدا کر کے فرما دیا کہ میں باپ کو محتاج نہیں ہوں بغیر باپ کے بھی پیدا کر سکتا ہوں, اس میں قدرت آتی ہے, اور ان دونوں کو پیدا کر کے بتا دیا کہ تم دونوں کا میرا میرے حکم کا محتاج ہے, انسان کی شادی ہو جاتی ہے 10 سال اولاد نہیں ہوتی, شادی ہو گئی اولاد نہیں ہو رہی, کیوں نہیں ہو رہی, اللہ کا حکم نہیں ہو رہی, اللہ کے تو اسباب سارے پورے کر لیے, لیکن ان تمام سبب کو جمع کرنے کے بعد اللہ کی طرف سے جب تک حکم نہیں ہوا اب اولاد نہیں ہو رہے, تعویذیں بھی دے رہے ہیں, علاج بھی کرا رہے ہیں, لیکن اولاد نہیں ہو رہے. جس کو پتا ہے آستا کر رہا ہے ظاہر کا فضل اللہ کی رسیم سے ہمیشہ یہ کیا اللہ تعالیٰ کی طرف سے, یہ انسان کا اپنا کمال نہیں ہوتا. تو انسان ہم نماز پڑھتے ہیں لیکن ہم نے سے کتنا کی نماز سنت کے مطابق, میرے شیخ حضرت والا رسوئی جب بھی تشریف لاتے تھے حضرت کا ایک ہی درد ہوتا تھا کہ کسی مجلس کے اندر جہاں بیٹھو کم سے کم ایک سنت کو لے کر چھوٹو. فرمایا اگر اتنے بڑے مجمع میں حضرت اسی مجمع میں ویل فرما, فرمایا اتنے بڑے مجمع میں حضرت سے ایک وقت آئے اور ایک اگر بتی ملا کر رکھتے, فرمایا اس کے ایک اگر بتی کی وجہ سے خوشبو سے پورا مجمع جو ہے ان کو حاصل کر لیتا ہے. فرمایا اگر سنت کی اگر بتیاں جلنے لگے مومن کے اندر تو ہمارا ماحول کتنا بہتر ہو جائے گا. آج لوگ کہتے ہیں ارے کاروبار سے آئے سر میں درد ہو رہا ہے, اگر سنت کے مطابق کاروبار کر چاہتا ہے تو پھر درد نہیں ہوتا, بشاشت ہوتی, کیونکہ اس نے تجارت کس کے لیے کی؟ اللہ کے لیے کی. کس نے لیا تھا؟ اللہ کا حکم ہے جو بیوی بچے کے لیے جاؤ حلال کما کے لاؤ, گیا جا کر محنت کی حلال کیا آتا ہے تو بھی ہنچال بچال ہوتا ہے. اب سود کھانے آ گیا اللہ کو سب کو جا کر رہ گئے, اللہ سود کہاں جاتا کرو. آج سود اتنا عام ہو گیا, اتنا عام ہو گیا مسلمانوں کے اندر کہ ہمارے ملک کی معیشت کے بیٹھی ہے یہ سود کی وجہ سے بیٹھی. جبکہ سود کا ادنا گنا حدیث پاک میں آتا ہے, سود کا ادنا گنا معمولی سے معمولی گنا سود کا, اس کا گنا کیسا ہے؟ دینے والے پر لینے والا تو گناہ گار, دینے والا بھی گناہ گار, اور اس کا لکھنے پر اس کی لکھا پڑھ کرنے والا بھی گناہ گار ہے. اور فرمایا اس کا معمولی گناہ اپنی ماں سے زنا کرنے کے برابر. آج ہم اس کو کیا سمجھتے ہیں؟ ذریعہ نجات سمجھتے ہیں. ارے مولویوں کو کیا پتا کس طرح کی جاتی ہے؟ ارے مولویوں کو حکومت دو یا بھی چلا کے دکھائیں گے, کیا طالبان کی حکومت چلا کے نہیں دکھائیں گے؟ اللہ نے چلا کر کے دکھائی, کس طرح چلائی جاتی ہے؟ قرآن سامنے, حدیث سامنے, جب نبی علیہ السلام کو سلام نے حکومت کر کے دکھلا دی تو اس طرح حکومت کی جاتی ہے. یہ کس لیے؟ یہ ہمیں دکھلانے کے لیے, مجھے سفارا کے لیے ضروری ہے. جب میں پڑھتا تھا اس میں مجھے میرے ایک ساتھی نے بتایا کہ ہدایہ فرقہ حنفی کی جو سب سے بڑی کتاب ہے, فرقہ حنفی کی سب سے بڑی کتاب, انہوں نے کہا ہمارے انگلینڈ کے اندر یہ سرکاری طور پر رائے گئی ہے, وہاں کے قانون کے اندر شامل ہے. جو کہ حنفی کی سب سے بڑی کتاب ہدایہ جس ملک کے اندر ایک انسانی ملک کے اندر نافذ کرنے رکھتے اس میں شامل کی لیے کہ جو مسئلہ ہمیں سمجھ نہیں آتا انہوں نے کہا ہم اس کتاب سے لے لیتے. آج ہم مسلمان ہو کر کے ہم نے چھوڑ دیا, ہم جملہ بخاری کے اندر پڑے ہم کس کی سزا کر رہے ہیں؟ ارے اہل یورپ کی سزا, اہل یورپ کی سزا کے اندر اللہ نے نجات نہیں رکھی. اللہ نے نجات کتنا رکھی ہے؟ نبی علیہ السلام کو سلام کی سزا کے اندر رکھی کہ ہم آپ اللہ علیہ وسلم کے مسلم بن جائے تب ہے نجات, ورنہ اگر ان کی نجات اگر ان کی سزا کرتے رہے. آج ہمارے کیا ہے؟ آٹو کا بحران, بجلی کا بحران, پانی کا بحران, ہر جو چیز تھی جس کے اندر پہلے برکت تھی آج اس چیز کی برکت ختم ہو گئی, آج اس چیز کی برکت ختم ہو گئی ہے. جبکہ وہ چیز اس ملک کے اندر تین گنا زیادہ موجود ہے, پہلے کبھی اتنی گندو نہیں ہے جتنی اب موجود ہے, لیکن آتا پھر بھی کہا ہے غریب آدمی کھانے کی نہیں رہی ہے اس کے پاس. کیوں نہیں ہے کھانے کی بھی؟ کہ ہم نے دین چھوڑ دیا, دین سے دور ہو گئے, اپنے معاملات کے اندر سود کے اندر اس طرح گر گئے کیا اب لوگ پریشان ہے. ابھی بیٹھا ہوا والد صاحب کے وہاں اسلام کا خط آیا, بہت بڑے عظیم و قدیر سب انہیں نے لکھا تھا خط کہ میرا سود کے چکر میں ایسا پتا کہ اگر آج مجھے کوئی زکات بھی دے سبزہ بھی دے تو مولانا خدا کے لیے میں اس کا بھی مستحق کوئی طور. کیوں؟ جو شخص جس کا اتنا گناہ اپنی ماں سے زنا کرنے کے برابر ہو جب انسان اس پر تیار ہو جاتا ہے, ماں سے زنا کرنے پر تو دوسروں سے منکارا کرنے پر کب تیار نہیں ہوگا؟ کہاں سے انہیں سلا پائے گی؟ نبی علیہ السلام کو سلام نے فرمایا جو لوگ سود کا کاروبار کرتے ہیں اللہ تعالیٰ سے اللہ نے جنگ کرتے ہیں, جو اللہ تعالیٰ سے عبادت کرے گی جو قوم جو امت جو ملک وہ کبھی کامیاب نہیں ہو سکتا. اللہ سے بڑھ کر کوئی ذات ہے؟ بولو بھائی. اگر اللہ سے بغاوت کر کے ہم یہ سمجھتے ہیں کہ ہمیں نجات مل جائے گی, یہود میں سارا اور یورپ مل کر ہمیں نجات دلا دیں گے, ساری دنیا کی میں تم پاکستان میں اتر جائے نجات نہیں مل سکتی, کسی ایک غریب کا پیٹ نہیں بن سکتا جب تک کہ اللہ ماشاء اللہ مگر جب تک کہ اللہ نہ چاہے. اللہ تعالیٰ چاہتا ہے تو صحابہ کا پیٹ ایک کھجور میں بن جاتا تھا, صحابہ کے پیٹ ایک کھجور میں بھرتے تھے. غزوہ خندق کے موقع پر جب صحابہ آئے واپس تو صحابیوں نے پوچھا جو انصار مدینہ تھے, انہوں نے کہا ہم نے سنا کہ آپ نے غزوہ خندق کھجور کی گچھڑی چھوٹ کر دے رہا ہے. صحابہ نے فرمایا ارے کھجور کی گچھڑی تو غنیمت تھی, جب وہ ختم ہو گئے تب ہمیں معلوم ہوا کہ کھجور کی گچھڑی کی جاتی بتا. اس وقت جنگ لڑ رہے معمولی کام ہے, اگر اس وقت اس زمانے میں تو ایک وقت کھانا نہ ملا ہو تو چوڑی نہیں جانے کے لیے تیار نہیں ہوتا. جس لیے ارے صبح کا بھوکا ہو تو کرے ہو گئے اور صحابہ کا کیا حال تھا کہ مار کر لڑنے جا رہے. ایمان ہوتا اتنا مضبوط تھا, اللہ کے اوپر یقین اتنا کامل تھا کہ ایک گزری چوس رہے اور جنگ لڑ رہے اور فرمایا کہ گزری کی قیمت ہمیں کب پڑنا چاہیے, فرمایا جب گزری کی ختم ہو گئی. آج جس کے پاس گندم نہیں سنتے بحری جہاز کے بحری جہاز لگے ہوئے, ٹرائلر کے ٹرائلر گندم کر رہی ہے, لیکن جو بیچارے پھر بھی لائن میں لگے ہوئے. کیوں مسلمان لائن میں لگے ہوئے؟ کیوں مسلمان جنت کے اندر اس کے اندر نہیں بڑے کھیلنے جا رہا ہے؟ اس لیے جب تک ہم نے نبی علیہ الصلوۃ والسلام نے فرمایا بھائی یہ لائٹ بند کر دیں اوپر سے, یہ غیر ضروری لائٹ نہ جلائے. فرمایا سر تو فی کو نام رہی جو چیزیں تمہارے لیے چھوڑ رہا ہوں بار بار اس کو اسے یاد کرتا ہوں. میں فرمایا بار بھی چیز ایسی ہوتی ہے کہ انسان اس کو دو انگلیوں سے اٹھا سکتا ہے, بازی ایسی ہوتی ہے دو ہاتھوں سے اٹھاتا ہے, باری چیزیں ایسی ہوتی ہیں کہ دونوں ہاتھ کے ساتھ کمر سے موقع لگاتا ہے اور ہاتھوں سے بھی پکڑ لیتا ہے. تو اللہ کے نبی علیہ الصلوۃ والسلام نے فرمایا کام تو ٹھیک تو مر رہے یہ دو چیزیں تمہارے اندر ایسی چھوڑ رہا ہوں کہ ان کو دو انگلیوں سے نہیں دو ہاتھوں سے نہیں بلکہ جی جان سے نکل جا رہا ہے ان کے ساتھ. تو تم کیا ہو کہ لن کرو لن کرو تم ہر کے گھر کے تمہیں کوئی گمراہ نہیں کر سکتا. نمبر ایک کیا ہے؟ کتاب قرآن ہو سنت ہو رسول اللہ کی کتاب اور اللہ کے نبی کی سنت اگر اس کو مضبوطی سے پکڑ لو گے سارا عالم تمہارا خوشی بگاڑ کر دیجیے. ہمارے ملک میں گندم پیدا بھی ہو رہی ہے, کبھی آسٹریلیا سے بھی آ رہی ہے, کبھی امریکہ سے بھی آ رہی ہے. افغانستان والے پھر بھی ہم سے سستی کھا رہے ہیں اور اچھی کھا رہے ہیں. ہمارے یہاں پیدا ہو رہی ہے, ہمارے یہاں لوگ لائن لگا کر کے لے رہے ہیں. کیا حال ہے؟ ہم سوچیں کس وجہ سے بھائی جب بیماری آتی ہے کوئی بخار آ جائے تو کیا کہتے ہیں فلانا وائرس پھیل گیا, اگر لڑکا زکام ہو گیا تو ٹیکا لگوانے کی ضرورت نہیں, معمولی دوا لے لے سفر کر لے صحیح ہو جائے گا. جب ایک بخار اور ایک لڑکا بغیر کسی حادثے سے نہیں آتا, اتنی بڑی مصیبت بغیر آتے کیا ہے؟ ساری امت دعا کر رہی ہے, کتنے پاکستانی ہیں جو بیت اللہ کے اندر دعا مانگ رہے ہیں, کتنے ہیں جو مسجد نبوی میں دعا مانگ رہے ہیں, لیکن وہ یہ چھوڑ یہ نہیں سوچتا کہ اتنی بڑی مصیبت اتنی بڑی ضرورت کہ کل وزیرستان کے اندر ایک مدرسے پر امریکیوں نے حملہ کیا, یہ یہودیوں کی ہمت کرتی ہوئی مسلمان ملک کے اوپر حملہ کرنے کی, یہ اسی لیے ہوئی کہ ہم نے پھر دکھا دی اور اللہ کے نتیجہ پر مان کر چودہ سو سال پہلے عورت تمہیں جہاد اور پسند لے کر اللہ بڑا لیکن جملہ اگر تم جہاد کرو گے اللہ تعالیٰ تم پر ایسی جلت مسلط کرے گا کہ تم عزت نہیں بن سکو گے. آج مسلمانوں نے کون سا راستہ چھوڑا ہے؟ صرف یہی راستہ چھوڑا ہے جس کے لیے نبی علیہ الصلوۃ والسلام دعا مانگتے تھے جو
جب تک جو بچ جائے اسلام لکھتا ہے تو ملتا ہے,
लेकिन मुझ पर कुछ ना आए, मेरे बच्चों पर आज ना आए, हमारे घर पर आज ना आए। अगर तुम अपना घर बचाओगे, अल्लाह के घर को भी अपना छोड़ोगे, अल्लाह तुम्हारे खतीब पर बात कर रही है। वरना इस यहूदी खतीब और रबी की हिम्मत कैसे हुई हमला करने की? ये वो रफीक कौन है कि जिसको मैं हजरत अल्लाह तआला ने निकाला नबी खैबर से, तो इसकी उंगली आगे भाग रही थी, ये खबीज पीछे भाग रहा था। आज इसकी भी हिम्मत से मुसलमान बिल्कुल पर हमला कर रहा है। ये हिम्मत कहाँ से आई? ये हिम्मत मुसलमानों ने दी, मुसलमानों ने हिम्मत दी, तब उनके अंदर हिम्मत आई। अगर मुसलमान खड़े हो जाए वल्लाह सिर्फ इस मुल्क के अफवाह के बाद इंसान खड़ी हो जाए, इनके अंदर हिम्मत चलेगी, ऐसा ना कर सके। किसी मुसलमान का सामना हदीस पाक में आता है, खुद क़यामत के एक वक्त ऐसा आएगा और इंशाअल्लाह लज़ीज़ आने वाला है, फरमाया कि ये यहूदी पत्थर के पीछे जाकर के छुपेंगे और पत्थर पुकारेगा, या अब्दुल्लाह, या अब्दुर्रहमान। हदीस पाक में ये कौन मरकूल है? फरमाया तुम मत घबराना, ऐसा वक्त आएगा कि यहूद नसारा तुम पर गालिब होंगे और तुम्हें जलील करेंगे, लेकिन उम्मत यकीन करना कि एक वक्त ऐसा आएगा कि ये यहूदी पत्थर के पीछे जाकर छुपेगा और वो पत्थर क्या कहेगा? या अब्दुल्लाह, या अब्दुर्रहमान, हाजा खल्फी यहूदी, मेरे पीछे यहूदी छुपा हुआ है, फक्तुल राजा और इसको कतल कर दे। फरमाया दरख्त और पत्थर, शजर और अजर भी इनको बयान नहीं देंगे। आज वो समझते हैं कि हमने मिसाइल मारकर मुसलमानों को मजबूत कर लिया। अगर मुसलमान इसमें कमजोर है तो अल्लाह ताला इंशाअल्लाह एक दिन गालिब भी फरमाएंगे। वसी कर अय्याम मुदाफिना बैन अन्नास, ये दिन जो है अल्लाह ताला घुमाते रहते हैं, लेकिन अफसोस है हमारे हुक्मरानों की बेइज्जती की वजह से ये जिल्लत मुसलमानों को उठानी पड़ रही है। ग्यारह मुसलमान एक हजरत के उस्मान रज़ी अल्लाह ताला अन्हु के बारे में इत्तिलाई थी कि कुफार मक्का ने कैद कर लिया, अल्लाह के नबी अलैहिस्सलाम ने पूरे मदीने को बुला लिया, फरमाया आओ बैत अल्लाह जिहाद करो, मेरे हाथ पर बैत करो कि तुम जिहाद करोगे तुम्हारे भाई उस्मान रज़ी को कुफार मक्का ने कैद कैसे किया, हम सब लड़ेंगे इसके लिए। आज कितने हजार मुसलमान यहूदियों की कैद के अंदर है, कितने सैकड़ों औरतें मुसलमानों की यहूदियों की कैद के अंदर है। क्या किया हम लोगों ने? हमें तो आवाज तक उठाने की इजाजत नहीं, आवाज तक, लेकिन कम से कम हाथ उठाकर जवाब डालने की तो इजाजत है। अगर कुछ नहीं कर सकते दोस्तों, कुछ नहीं कर सकते, तो उनके लिए हाथ उठाकर जवाब तो कर सकते हो क्या? माता को प्रताप तक करना क्यों उसके ऊपर मामूली और जरूर होगा। हम लोगों ने यहाँ बैठ करके रोटी खा करके पूरे घर करके कहते हैं मौलाना जिंदगी भी गुजर रही, ये सोचो यहूदी खबीज के तहत उन्हें जो लोग मौजूद है क्या वो मुसलमान खुश होंगे? किस तरीके से उनके दिन और रात गुजरते हैं अल्लाह का एहसान वो जानते हैं। अल्लाह ताला उनकी मदद फरमाए, अगर कमजोर कर कमजोर की मदद करोगे अल्लाह ताला तुम्हारी मदद करेगा। इस तरह से रोजगार तुम अल्लाह के दिन की मदद करोगे, कमजोर तुम अल्लाह ताला तुम्हारी मदद फरमाएंगे। उनके उनके लिए कुछ नहीं कर सकते, कुछ नहीं कर सकते, कम से कम दुआ तो कर सकते, दुआ करोगे करोगे दुआ। उनका हक है हमारे ऊपर, उन्होंने जान वो कैद में इसलिए नहीं है उनके पास माल बोला जाना थी, वो कैद में इसलिए नहीं है कि खूबसूरत आना थी, वो कैद में इसलिए गए कि उन्होंने कहा था इन नदी नकाल रसूल अल्लाह कि हमारा रब अल्लाह है, सुन्नत सफा हूँ भी कर गया उसके ऊपर। तो क्या तो यही चीज जेल बुरी नहीं, उन्होंने कहा अच्छा तुम्हारा रब अल्लाह है चलो जेल में बंद कर दो, उन्होंने कहा बंद कर दो कोई बात नहीं हम भी मौजूद है और तुम जेल की सलाखों के पीछे क्या समझते हो? हमारा रब हमें नहीं मिलेगा, हमारा रब यहाँ भी मौजूद है। तीन हफ्ते पहले की बात है कि तीन अरब को एक्सप्रेस अखबार के अंदर था कि तीन अरबों को एक यहूदी के सामने पेश किया गया, जज के सामने, और उसने जैसे पूछा मैं तुम्हारे साथ क्या इंसाफ करूँ, तो तीन मुसलमानों ने क्या जवाब दिया पढ़ने के काबिल था? उन्होंने कहा कि तू हमारे साथ इंसाफ करेगा, अरे हमारी और तेरी जंग है, तेरा और हमारा फैसला सिर्फ तेरी मौत पर, हमारी मौत का खत्म होगा तेरे से। ये वो लोग हैं जिनको अल्लाह ताला ऐसे तहजीबी है जिनको रोजाना नबी अलैहिस्सलाम की ज्यादा खुशी हो रही है, अल्लाह की तरफ से जन्नत दी जाती है, खुशी है वो अपने मानो दौलत के लिए नहीं गए, वो हमसे ज्यादा उम्मीद थे, हमसे ज्यादा खूबसूरत थे, हमसे ज्यादा हकीम थे, हमसे ज्यादा नजर और अदब वाले थे, हमसे ज्यादा उनके खानदान वाले थे। लेकिन उन्होंने अपना अदब नजर अपनी मानो दौलत किसके लिए कुर्बान कर दिया? अल्लाह के लिए। उन्होंने कहा अल्लाह का दुनिया निकल पड़ो, उन्होंने सब कुछ छोड़ दिया। अल्लाह ने फिर उनको कैद भी दी, लेकिन उस कैद के अंदर अल्लाह ताला ने उनके लिए जन्नत का मजा रखा। उनको मालूम है कि जिस मुशक्कत से गुजर कर अगर अल्लाह क्या पहुंचोगे, मंदिर के अंदर जितनी मुसीबत और मशाकिल इंसान उठाता है तो मंदिर पर पहुंचने के बाद उतनी भी राहत उसको होती है। अगर आप अपने घर से यहाँ मस्जिद तक पैदल आए तो वापस आपको घर जाना है तो घर जाने की खुशी अलग होती है। रास्ते में आप लोग जितनी मुसीबत उठाएंगे घर पहुंच कर आपको उतनी आराम मिलेगा। और असल घर क्या है? हमारा असल घर दुनिया नहीं, आखिरत है। लिहाजा दुनिया में जो उठाने का मुश्किल तो अल्लाह की तरफ से वो प्यार और वो मोहब्बत और आदर आता फरमा करे जो कि मिसाल नहीं है। लिहाजा हम कुछ नहीं कर सकते थे, हमारे हुक्मरानों ने सौदा कर दिया, लेकिन हुक्मरान इस चीज से नहीं रोक सकते कि दुआ भी नहीं कर सकते, कम से कम दुआ ही करेंगे। उनके लिए दुआ कर सके मसालों को सखाबों में की फरमाए और हम मुसलमानों को यहूद और नसारा के जुल्म से वातावरण में ध्यान रखा फरमाए। आज के मुसलमान भूखे प्यार हैं, ये किसके हो जाते हैं? यहूद और नसारा के हो जाते हैं। अल्लाह ताला उनके जुल्म से उनकी कैद से उन मुसलमानों को आजादी रखी फरमाए। और जहाँ जहाँ ये कुफार मौजूद है अल्लाह ताला इनके सामने जो मुजाहिदीन में वातावरण उनकी मदद फरिश्तों के जरिए फरमाए और इनको ऐसा मिलाए कि दुनिया रहती दुनिया तक में इनकी कोई नाम निशान बाकी न हो। दुआ करेंगे सब लोग वादा ला आखिर दावा अल्हम्दुलिल्लाह रब्बिल आलमीन। सामने लिखा है कि मोमेंट